پوری دنیا کے انسانوں سے جھانک کر کے اللہ پاک نے ایمان عطا فرمایا اور دنیا میں 10-12-15% لوگ مسلمان ہیں, تو ہر 100 میں سے 15 آدمی کو اللہ پاک نے چھانٹا ہے, تو یہ 15 آدمی کیا بن گئے؟ ارے بولو خواص. پھر ان 15 میں سے چھانٹ کر کے اللہ پاک نے ہم تمام کو دعوت کی مبارک محنت کے ساتھ نسبت عطا فرمائی, تو اب کیا بن گئے؟ اخص الخواص. پہلے وی آئی پی تھے, اب وی آئی پی ہو گئے. ارے بولو ہو گئی کہ نہیں؟ اللہ کا شکر ادا کرنا چاہیے کہ اللہ پاک نے ہم تمام کو دعوت کی محنت کے ساتھ نسبت عطا فرمائی ہے, اور جس کو قرآن یوں کہتا ہے, یا ایھا الذین آمنوا هل ادلکم علی تجارت, اے ایمان والوں میں تم کو بہترین تجارت نہ بتاؤں جو تم کو دردناک عذاب سے نجات دے دے. تنجیکم من عذاب علیم, یہ اللہ پاک کا وعدہ ہے, اور اللہ سے زیادہ سچ کہنے والا دنیا میں کوئی نہیں. جس تجارت کو اللہ پاک بتلا دے رہے اور پیار محبت کے ساتھ, جسے ایک باپ اپنے بیٹے کو او میرے منے او میرے لال, جب باپ اپنے بیٹے کو اس لفظ کے ساتھ اور اس القاب کے ساتھ جب پکارے گا تو بیٹا بولو باپ کی بات کو سنے گا کہ نہیں؟ ایسے پیار بھرے انداز کے اندر اللہ پاک نے ہم تمام کو تجارت بتلائی, اور کتنا بڑا اللہ پاک کی طرف سے وعدہ ہے, تنجیکم من عذاب علیم, ہم تم کو دردناک عذاب سے نجات دیں گے. جس محنت کے نتیجے پر اللہ پاک آخرت کے دردناک عذاب سے نجات دے وے, اس محنت کے ذریعے سے اللہ پاک دنیا کے مسئلے کو حل نہیں کرے گا, کرے گا. اس لیے ہماری دعوت کی مبارک محنت کو پہلی شرط, جیسے بھائی ڈاکٹری دواخانہ کھولنے کے لیے شرط یہ ہے کہ بھائی یہ ڈاکٹر ہونا چاہیے, بغیر ڈاکٹر کے کوئی دواخانہ کھولے گا؟ ایسے دنیا میں بہت سی چیزوں شرطوں کے ساتھ چلیے, ایسے ہماری دعوت کی مبارک محنت کو اللہ پاک کی طرف سے جو ہم تمام کو کہا گیا ہے, قل هذه سبيلي ادعو الى الله على بصيره, اے نبی جی آپ اعلان کر دو, میں لوگوں کو اللہ کی طرف بلاتا ہوں. ادعو الى الله, میں لوگوں کو اللہ کی طرف بلا دوں, یہ میرا راستہ ہے. اللہ پاک نے حضور اکرم صلی اللہ علیہ وسلم سے, اے نبی جی آپ لوگوں کے درمیان میں اعلان کر دو, یہ میرا راستہ ہے. کس کا راستہ ہے؟ ہمارے نبی کا راستہ ہے, انبیاء علیہ الصلوۃ والسلام والا راستہ ہے. پھر کیا اس راستے میں کیا کرو گے؟ تو کہا میں لوگوں کو اللہ کی طرف بلاتا ہوں, ادعو الى اللہ. کیسے بلاتا ہوں؟ علا بصیرت, پورے یقین کے ساتھ. میں اور آپ بھی دعوت کی مبارک محنت کو پورے یقین کے ساتھ کریں کہ اللہ پاک کی طرف سے ہم کو بھی حکم ہے. ادعو الى اللہ علا بصیرت انا ومن اتبعنی, یہ میرا بھی کام ہے اور میری اتباع کرنے والے تمام قیامت تک آنے والے امتی کا بھی کام, لیکن اس کی پہلی شرط یہ بتلائی کہ اللہ پاک نے فرمایا کہ جب تم دعوت کی مبارک محنت کا کام کرو گے تو پورے یقین کے ساتھ کرو گے. کیا یقین ہوگا؟ یہ اللہ پاک نے وعدہ فرمایا, هو الذی ارسل رسوله بالہدی ودین الحق لیظہرہ علی الدین کلہ ولو کرہ المشرکون, حضور اکرم صلی اللہ علیہ وسلم کی بعثت کے مقصد کو اللہ نے قرآن پاک میں بیان کر کے یوں فرمایا کہ حضور اکرم صلی اللہ علیہ وسلم کو جو اللہ پاک نے نبی بنا کر بھیجا ہے اس کا ایک مقصد یہ ہے کہ ساری دنیا میں جتنے باطل مذہب ہے ان تمام کو اللہ پاک مغلوب کرے گا اور دین حق کو اللہ پاک غلبہ نصیب کرے گا. ہمیں تمہیں بھی اس یقین کے ساتھ محنت کرنی پڑے گی جیسے حضور اقدس صلی اللہ علیہ وسلم محنت کر کے آ رہے. آپ کی بیٹی زینب پانی کا پیالہ لے کر آگے بڑھی, ابا جان کے چہرے کو دھلاتی جا رہی, روتی چلی جا رہی. ابا جان آپ اتنی محنت کیوں کرتے ہو؟ آپ کے کپڑے بھی میلے ہیں, آپ کا چہرہ بھی غبار آلود ہے, آپ کا بدن بھی تھکا ہوا ہے. تو حضور اکرم صلی اللہ علیہ وسلم نے قیامت تک ہم تمام کو سبق سکھلانے کے طور پر اپنی بیٹی زینب سے یوں کہا, بیٹی تیرے والد کو اللہ پاک نے ایک کام دیا ہے کام, اور اس کام کے نتیجے پر ہر کچے پکے مکان میں تیرے باپ کے لائے ہوئے دین کو اللہ داخل کرے گا. کون داخل کرے گا؟ ہمیں شک کرنے کی کوئی گنجائش نہیں. اتنے سال ہو گئے کچھ نتیجہ تو نکلتا نہیں, نمازیوں کی تعداد بھی ابھی 50% سے آگے نہیں بڑھی, ہمیں شک کرنے کی ضرورت نہیں. یہ ہماری محنت کی کمی ہے, ورنہ حضور اقدس صلی اللہ علیہ وسلم کے باطل کو اللہ پاک نے 23 سالہ زندگی کی محنت کے نتیجے پر توڑ کے ختم کر دیا. حضور اقدس صلی اللہ علیہ وسلم کے زمانے میں بیت اللہ میں کتنی مورتیاں رکھی تھی؟ ارے بولو, 360. ہماری کسی مسجد میں ہے 360؟ اور کہاں؟ بیت اللہ ہدایت کا مرکز. ان اول بیت وضع للناس للذی ببکہ مبارکا وہدا للعالمین, جو ہدایت کا مرکز ہے جس کی برکت سے پوری دنیا کے انسانوں کو اللہ پاک ہدایت دیتا ہے. اس ہدایت کے مرکز پر 360 معبود رکھے ہوئے. ہمارے یہاں ایسا نہیں. اللہ پاک نے اس دعوت کی مبارک محنت سے اس باطل کو ختم کر دیا. کر دیا کہ نہیں؟ اور محنت کرتے 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 قربانی دیتے دیتے صحابہ کرام آگے بڑھے, تو پھر ایک دن اللہ پاک کی طرف سے اعلان ہو گیا قرآن پاک کے ذریعے سے, انما المشرکون نجس فلا يقرب المسجد الحرام بعد عامهم هذا. یہ تو ناپاک ہے, آج کے بعد حدود حرم میں داخل نہیں ہو سکتے. اس دن سے لے کر آج 1400 سال ہو گئے, اس سے زیادہ عرصہ ہو گیا, بولو کوئی داخل ہو سکتا ہے؟ یہ اللہ کا نظام ہے. اس دعوت کی مبارک محنت میں اللہ نے وہ طاقت رکھی ہے. اس وقت کا باطل یہ تھا کہ لوگ اپنی لڑکیوں کو زندہ زمین میں دفن کر دیتے تھے. آج کے زمانے میں کوئی کرتا ہے؟ ہم چلاتے ہیں باطل باطل باطل, ارے بھائی اتنا باطل تو ہے ہی نہیں. آج پوری دنیا میں کتنی بھی جہالت ہو لیکن کوئی اپنی لڑکی کو اپنے ہاتھوں سے زندہ, مردہ نہیں, زندہ دفن میں کوئی گھاڑ دیتا ہے؟ نہیں ہوا. اس وقت کا باطل تو اتنا تھا کہ لوگ اس بات کو پسند نہیں کرتے تھے کوئی داماد بن کر ہماری لڑکی کو اپنے گھر لے کے جا رہے. اس لیے جب بھی لڑکیاں پیدا ہوتی تھی تو اس کو زمین میں زندہ دفن کرتے تھے. اس وقت کے اندر آپس کی شادی اور رشتے ناطے جو طے ہوتے تھے اس کا معیار شراب تھی. جس کے پاس جتنی پرانی شراب ہوتی تھی اس اعتبار سے وہ عزت والا کہلاتا تھا اور اس کے یہاں رشتے آتے تھے. ہمارے زمانے میں یہ معیار ہے؟ ہمارے زمانے میں مال ہے. ارے بولو, تن کہل مر اتول اربعین, جو نکاح کی ہماری یہ بنیاد ہے. حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا 4 بنیاد ہوتی ہے, لما لہا, ولجمالها ولحسبها ولدينها. حسن جمال کو، حسب و نسب کو، مال کو اور دین کو، یہ چار چیزیں ہمارے یہاں بنیاد بنتی ہے. لیکن اس زمانے کے اندر شراب بنیاد بنتی تھی. اچھا، کسی بھی چیز، یعنی شراب کے 300 سے زیادہ نام ہے عربی میں. مٹکے میں ہو تو یہ، گلاس میں ہو تو یہ، رات کو ہوئے تو یہ، دن کو ہوئے تو یہ، انگور کی ہوئے تو یہ، گلاس میں آوے تو یہ، منہ میں، یہ الگ الگ نام ہوتے تھے. آج کسی بھی دنیا کے گناہ کی کوئی بھی چیز کے 300 سے زیادہ نام ہے. ارے بولو، میں آپ کو یہ باطل گنا رہا ہوں. اللہ نے اس باطل کو ختم کر دیا تو آج کے زمانے کا پھسفسا باطل کیا اللہ پاک کی دعوت کی مبارک محنت کے ذریعے سے ختم نہیں کرے گا؟ لیکن شرط یہ ہے، قل ھذہ سبیلی ادعو الی اللہ اللہ بصیرت، پورے یقین کے ساتھ کرنے کی ضرورت ہے. اوس اور خزرج جو بڑی بڑی، بڑے خاندان، بڑے قبیلے تھے، اگر کسی کے گھوڑے نے پانی پہلے پلا دیا اور نمبر دوسرے کا تھا تو اتنی سی بات کے اوپر آپس کی لڑائی، جھگڑے، خون خرابے برسوں برس تک ہوتے تھے. مرتے مرتے نصیحت کر کے جاتے تھے، دیکھو فلاں قبیلے کے ساتھ ہماری دشمنی ہے. آج کے زمانے میں ایسی دشمنی ہے. ہمارے سورت میں ایک مرتبہ کسی نے اسکوٹر کی ٹکر لگا دی. اسکوٹر تھوڑا سا ٹکر میں آ گیا تو کھڑا ہو گیا. ایک آدمی کہنے لگا، مولانا چلو کچھ نہیں، تو صورت ہے تو ہوتا ہی رہے گا. اسکوٹر کی ٹکر لگنے سے بھی کوئی بولنے کی، لڑائی جھگڑے کی، بحث مباحثہ کرنے کی کوئی بولے گنجائش نہیں. اور وہاں پر 120 سال تک لڑائی جھگڑا اس بات پر ہوتا تھا کہ بھائی تیرے گھوڑے نے میرے گھوڑے سے پہلے پانی کیوں پلا دیا جبکہ نمبر میرا تھا. اللہ پاک کی طرف سے دوستو بزرگوں، بڑی طاقت والی چیز اللہ نے ہم تمام کو عطا فرمائی. اور یہ اللہ کا فیصلہ ہے، جاء الحق وزہق الباطل. جب دنیا میں حق آئے گا، اللہ پاک باطل کو بولو ختم کر دے گا. ان الباطل کان زہوقا. لیکن شرط یہ ہے کہ لائٹ کی، یہ بلب جلے تو اندھیرا دور ہو. لیکن آدمی بلف نہ جلاوے اور تمنا کرے کہ اندھیرا دور ہو جاوے، اندھیرا دور ہو جاوے، سب لائن میں 500 500 تصویر پوری کرے کہ اندھیرا دور ہو جاوے، اندھیرا دور ہو جاوے، تو ہو جائے گا؟ کیا کرنا پڑے گا؟ ہاں، لائٹ کو جلانی پڑے گی، بجلی کو لانا پڑے گا. حضور اکرم صلی اللہ علیہ وسلم کے زمانے میں اس دعوت کی مبارک محنت اور قرآن اور احادیث اور اللہ کے نبی کی سنتوں کے ذریعے سے اللہ پاک نے عمومی ایک دعوت کی فضا بنائی. مکے میں داخل ہونے کے 3 راستے تھے. تینوں جگہ آدمی بیٹھ گئے. کوئی بھی نیا آدمی مکے میں داخل ہوتا تھا، اس کو کہتے تھے، دیکھو محمد صلی اللہ علیہ وسلم، محمد کی بات مت سننا، ان کے نزدیک تو نبی مانتے ہی نہیں تھے. دیکھو ہمارے یہاں محمد ابن عبداللہ نامی ایک آدمی ہے، انہوں نے باپ بیٹے کے رشتے کو توڑ دیا، میاں بیوی کو جدا کر دیا. تم بھی اگر ان کی بات سنو گے تو تمہاری بیوی بھی تم سے بھاگ جائے. یہ ورگلاتے تھے، یہ ان کے کان پڑتے تھے. طفیل ابن عمرو دوسی بہت بڑے شاعر تھے، وہ بھی آئے مکے میں. تو چونکہ تینوں گیٹ کے اوپر ان کے آدمی بیٹھے ہوئے تھے، دیکھو ان کی بات سنو گے تو تم بے دین ہو جاؤ گے. آج بھی لوگ کہتے ہیں پہلے سے چلا رہے. تو انہوں نے روئی اپنے کان میں ڈال دی کہ سنیں گے نہیں. جب سنیں گے ہی نہیں تو بولو ایمان کیسے قبول کریں گے، ان کی بات کیسے قبول ہوگی، ہمارے گھر میں اختلاف کیسے ہوگا. انہیں سننا ہی نہیں. لیکن چند دنوں کے بعد انہوں نے دیکھا کہ میں شاعر ہوں اور میں سمجھدار ہوں، بھائی سنوں تو صحیح کیا بات ہے. اللہ پاک کی طرف سے اگر ہدایت متعین ہوتی ہے تو پھر اللہ اسباب کو مہیا کرتا ہے. ہم تمام کو اللہ کے دین کے تقاضے پر بھیجنا ہے تو اللہ پاک نے ہم تمام کو اجتماع میں آنے کی توفیق عطا فرمائی. ارے بولے ایسا ہی ہوا نا. اسباب مہیا کون کرتا ہے؟ وہ جو ایک بزرگ تھے نا, کیا نام ہے, بہت بڑے حبیب اجمی, سودی کاروبار کر رہے تھے, بہت بڑا سودی کاروبار کر رہے تھے. تو جب سودی کاروبار کر کے آتے تھے تو گلی میں جو بچے کھیلتے ہیں نا, اس میں سے ایک بچے نے کہہ دیا ہٹ جاؤ ہٹ جاؤ, حبیب اجمی سودی کاروبار کر کے آتے ہیں, ان کی بدعملی کی وجہ سے کوئی اللہ کا عذاب آ جائے گا تو ہم بھی پکڑے جائیں گے, ہم دور ہو جاؤ ان سے. یہ آواز پہنچی حبیب اجمی کے کان پر, دل میں آئی کہ یار گلی کے بچے مجھ سے نفرت کرتے, بس وہیں سے چلے. سفیان ثوری رحمت اللہ علیہ کی خدمت میں پہنچے اور جا کر توبہ استغفار, آج کے بعد کبھی سودی کاروبار نہیں کروں گا. اب واپس آ رہے توبہ کر کے, اللہ سفیان ثوری اور حبیب اجمی کے علاوہ چوتھا کسی کو معلوم نہیں ہے کہ توبہ کر کے آ رہے, لیکن نظام اللہ پاک کی طرف سے چلتا ہے. جیسے ہی قریب میں آئے تو پھر خیالات آئے کہ یہ بچے کھیلتے ہیں. ابھی انہوں نے جو جملہ کہا کہ ہٹ جاؤ ہٹ جاؤ, حبیب اجمی سودی کاروبار کر کے آ رہے, کوئی اللہ کی طرف سے عذاب آ جائے گا تو پکڑے جائیں گے, تو ان کو وسوسہ آیا کہ پھر گلی کے بچے کو ایسا جملہ کہیں گے میرا دل زخمی ہو جائے گا. لیکن نظام اللہ پاک کی طرف سے چل رہا ہے. بچوں میں سے ایک بچہ کہنے لگا ہٹ جاؤ حبیب اجمی توبہ کر کے آ رہے, حبیب اجمی توبہ کر کے آئے. اللہ نے زبان کے الفاظ کو بدل دیے. ایک بچے کی بات سن کر اللہ پاک نے ان کو ہدایت عطا فرمائی اور بہت بڑے اللہ کے ولی بن کر دنیا سے رخصت ہو گئے. اتنا یقین ہے, اتنا یقین ہے کہ بیوی نے گھر میں آٹا گوندا اور قریب میں آگ لینے کے لیے گئی, کوئی سائل آیا اللہ کے نام پر کچھ دے دو, تو وہ گوندا ہوا آٹا اس کو دے دیا. بیوی آ کر پوچھنے لگے بھائی آٹا کہاں گیا؟ روٹی پکنے کے لیے گیا ہے. کس کے لیے گیا ہے؟ تو روٹی پکنے کے لیے گیا تھا, تو اللہ کے نام پر دے دیا ہے. لیکن یقین یہ تھا وما انفقتم من شیء فهو یخلفه, جو آدمی اللہ کے نام پر لگاتا ہے, اللہ قرآن پاک میں فرماتے ہیں کہ اللہ پاک اس کا بدل عطا فرمائیں. اس لیے آپ دیکھو قرآن پاک کی پہلی آیت کیا ہے, الف لام میم, آگے کیا ہے, ذالک الکتاب لا ریب فیہ. الف لام میم کا تو کوئی ترجمہ نہیں, کوئی معنی نہیں جانتا. پہلا جملہ, آگے اللہ کے احکامات آئیں گے, قوموں کے قصے آئیں گے, ان کے فرما برداری پر اللہ کی مدد آئے گی, ان کو جنت و جہنم جن اعمال پر ملے گی اس کا تذکرہ تو آگے ہے, لیکن پہلے ہی بریک لگا کر اللہ پاک نے ہم تمام کے ایمان کو جھنجھوڑ کر, دیکھو آنے والے تمام مضامین 6666 آیتیں, یہ سب کے سب یقین ہے اور سب کے سب اللہ کی طرف سے اتاری ہوئی ہے. اس میں جو واقعات ہیں وہ یقینی, جو قوموں کے قصے یقینی, جو اللہ کی طرف سے عذاب آیا وہ یقینی, جن اعمال پر اللہ پاک کی مدد آئے گی وہ یقینی ہے. لیکن تم کو یقین کرنا پڑے گا. کیا یقین کرنا پڑے گا؟ ذالک الکتاب لا ریب فیہ, یہ وہ کتاب ہے جس میں ذرہ برابر بھی شک کی گنجائش نہیں, پوری یقینی اور سچی باتیں اللہ پاک نے اتاری ہے. وہ یقین دوستو بزرگوں مطلوب ہے. جو یقین ان کو تھا حبیب اجمی کو, تو اپنی بیوی آئی کہ بھائی آٹا کہاں گیا, تو کیا کہا, रोटी पकने के लिए गया, हालांकि रोटी पकने के लिए नहीं गया था, लेकिन अल्लाह के नाम पर खर्च करने पर अल्लाह पाक की तरफ से बोलो बदला मिलता। दिखता यह है कि 100 रुपए चले गए, लेकिन 100 रुपए अगर किसी फकीर को दिए तो 100 के 1000 करने के लिए गए, माल बढ़ाने के लिए। जैसे दुकानों में माल बढ़ता है, मुलाजिमत में माल बढ़ता है, और जमीन में गेहूं डालते हैं तो 100 दाने अल्लाह पाक पैदा कर देता है, ऐसे अल्लाह पाक की तरफ से अगर हमने किसी की मदद में, बेवा में, मिस्कीन, यतीम, गरीब, मस्जिद, मुसाफिर, इन तमाम शोबे अल्लाह पाक ने कुरान पाक में बयान किए, इन्नमस सदकातु लिल फुकराई वल मसाकीन वल आमिलीन अलैहा वल मुअल्लफति कुलूबुहुम फिर रिकाब, इन तमाम चीजों में अगर आदमी अल्लाह के नाम पर माल लगाता है तो ये माल खत्म होने के लिए के बढ़ने के लिए। अरे बोलो, यमहकुल्लाहु रिबा व युर्बी सदका, हम सूद को मिटाएंगे, सदके को बढ़ाएंगे। किसका वादा है? अल्लाह का वादा। हमारी निगाहें क्या देखेगी? एक आदमी ने सूद पर किसी को 1000 रुपए दिए, भाई महीने के बाद 10% अपना इंटरेस्ट लगेगा। 1000 रुपए दिए, एक महीने के बाद कितने रुपए रिटर्न आएंगे? 1100। माल बढ़ा के कम हुआ? अरे बोलो। और कुरान यूं कहता है हम सूद को मिटाएंगे, यहाँ के धोखेबाज। 1000 रुपये अगर जेब में है और 100 रुपये तुमने सदका दिया, कितने बचे? कम हुए कि ज्यादा हुए? और कुरान के तहत बढ़ाएंगे, वयुर्बी सदका, हम सदके की परवरिश करेंगे। क्या मतलब? हमारी आंखें धोखेबाज है, जो दिखना चाहिए वो नहीं दिखता, और जो नहीं दिखना चाहिए। आपको होगा कि हो यार मौलाना, क्या तुम सुनती हो अगर ऐसी बात करते हो। मैं आपको सुनाऊं, आपकी ट्रेन 1 नंबर प्लेटफॉर्म पर खड़ी है, गोधरा के स्टेशन पर 1 नंबर के प्लेटफॉर्म पर खड़े, और आप भी अंदर बैठे। आप सब किस में बैठे हैं? कौन से नंबर के प्लेटफॉर्म पर? 1-2 नंबर के प्लेटफॉर्म पर भी गाड़ी खड़ी है, लेकिन वो चलने लगी, आपको क्या लगेगा? अरे बोलो, अभी तो आप कहते थे ना हमारी आंखें धोखेबाज नहीं है, हो गई कि नहीं? अच्छा, ये धोखा कितनी देर के बाद खुलेगा? 1-2 मिनट गार्ड का डब्बा पूरा होते ही, अरे यार अपनी गाड़ी तो खड़ी है। अरे बोलो, ये धोखा है कि नहीं? ये धोखा है। ऐसे सूद पर माल बढ़ता हुआ नजर आता है, ये हमारी आंखों का धोखा है। और सदके पर माल कम होता हुआ नजर आता है, ये हमारी आंखों का क्या है बोलो? तो जब बीवी ने पूछा कि कहाँ गया आटा, बोले रोटी बनने के लिए गए। अब इनका यकीन अल्लाह पर है कि माल के बदले में, चूंकि अल्लाह के नाम पर दिया है। थोड़ी देर हुई तो कोई आदमी ने आवाज देकर यूं कहा, भाई साहब, दरवाजा खिटखिटाया तो सालन भी आया और रोटी भी आई। तो बीवी ने पूछा, भाई अपने तो खाली रोटी दी थी, ये सालन कहां से आ गया? बोले बतौर एहसान के उसने भेजा है कि जब तुमने रोटी पकाने के लिए दिया तो उसकी तबीयत ने गवाना ना किया कि अकेले रोटी बगैर सालन के कैसे खाएंगे, तो फिर मैंने क्या भेजा? अरे बोलो ना यार, ये निजाम है। 2 मियां बीवी खाने के लिए बैठे, बाहर से किसी ने आवाज देकर यूं कहा, अल्लाह के नाम पर दे दो। इन्होंने सोचा कि रोज तो खाते ही है, अगर आज भूखे रहकर अगर हमने अल्लाह के नाम पर जिसने सवाल किया है उसको दे देंगे तो क्या नुकसान है? लेकिन यकीन अल्लाह पर है, मन जा बिल हसनती फलहु अशरु अम्सालिहा, जो एक लेकर आएगा अल्लाह एक का कितना देगा? 10। ये किसका वादा है? अब उन्होंने दोनों रोटियां दे दी। थोड़ी देर के बाद एक आदमी आया, अब्दुल्ला भाई, बोला हाँ, तुम्हारा पार्सल आया है। कोरियर वाला क्या लेकर आया? अरे बोलो नहीं यार, ये कोरियर मारुति कोरियर से नहीं आया था, ये कोरियर कहाँ से आया था? अरे बोलो, अल्लाह के खजाने का कोरियर था। अब उसने खिटखिटाया, अब्दुल्ला भाई हाँ तुम्हारा पार्सल। उन्होंने कहा ठहरो ठहरो ठहरो, रोटियां थी। अब वो गिनना शुरू किया, 1, 2, 3, 4, 12, 14, 15, 16, 17, 18 रोटियां कितनी थी? अरे बोलो, नहीं नहीं ये रोटियां कितनी थी? 18। उन्होंने कहा भाई ठहरो ठहरो, ये पार्सल मेरा नहीं, मेरे पार्सल में कितनी रोटी होनी चाहिए और ये कितनी है? ये पार्सल मेरा नहीं। उसने कहा भाई साहब पार्सल तो तुम्हारा है, भेजने वालों ने 20 रोटी भेजी थी लेकिन मेरे को भूख लगी तो 2 में खा गया। इसको भी यकीन है कि मैंने 2 रोटी दी है तो 18 कैसे रिटर्न होगी? कितनी होनी चाहिए? 20 होनी चाहिए। लेकिन आंखें धोखेबाज क्या देखती है? ये जिंदगी में जो कर लेंगे वो नफा, वेल सेट होने के लिए अपने कारोबार करना पड़ेगा, मालदार बनना पड़ेगा। जैसे वो ट्रेन की धोखेबाज आंखों ने, ऐसे हम तमाम को भी क्या लगता है कि दुनिया में अच्छी जिंदगी, पीसफुल, क्या कहते हैं तुम लोग? क्या कहते हो? पीसफुल, वेल सेट। यार हमारो छोकरो वेल सेट नथी, एने कैनेडा में मोकलेलो से वेल सेट थवा माटे। बोलते आप लोग कि सब सब दिनेश बगदादी हो, हमारे इलाके में बोलते लोग कि 20 लाख रुपया ने 25 लाख रुपया खर्च करी ने हमारा छोकरा ने मैं कैनेडा मोकली दी दो वेल सेट थवा माटे। तो जाकर देखो कितने लोगों ने अपने बेटों को कैनेडा, मसल है ना, कैनेडा भेजा है लेकिन अभी तक वेल सेट। अरे बोलो ना यार, ऐसा यहाँ भी हुआ होगा कि बहुत से लोगों ने 50 लाख रुपए की दुकान भी ली लेकिन उनकी दुकान भी अभी तक वेल सेट नहीं हुई। क्या बात हो गई? दुकानों के हाथ में, जमीनों के हाथ में, डिग्रियों के हाथ में, कुर्सियों के हाथ में, वेल सेट थोड़ा हाथ में। वो तो अल्लाह का निजाम है। من عمل صالحا من ذكر او انثى وهو مؤمن فلنحيينه حياه طيبه। ईमान वाले मर्द, ईमान वाली औरतें ईमान और अमल सालिहा के साथ जिंदगी को गुजारेंगे तो अब अल्लाह पाक का वादा है, فلنحيينه حياه طيبه, हम इनकी जिंदगी को वेल सेट कर देंगे। किस पर करेंगे? कुर्सी पर, ओहदे पर, माल पर, मार्केट की दुकान पर, मेन पोलैंड बाजार के अंदर दुकान हो गए तब नहीं। मन आमिल صالحا من ذكر او انثى وهو مؤمن فلنحيينه حياه طيبه। ईमान वाले मर्द, ईमान वाली औरतें ईमान और अमल صالحا के साथ जिंदगी को गुजारेंगे तो अल्लाह पाक क्या बनाएंगे? बोलो गांधीनगर वालों, बोलो क्या बनाएंगे? वेल सेट। वो तो गांधीनगर में तू वेल सेट छू, अरे वेल सेट तो अल्लाह पाक यहाँ करेंगे, कहाँ करेंगे? मजाक करता हूँ, नाराज मत होना, अल्लाह पाक का कानून। तो हमारी बात चल रही थी 1 के 10 कौन देता है? हजरत अली रजी अल्लाह तआला ने अपनी बीवी जन्नत की औरतों के सरदार फातिमा को 6 रुपए दिए घर में खर्च करने के लिए। एक आदमी आया, एक साहिल आया, भाई अल्लाह के नाम पर कुछ दे दो ने, अपने अपने बेटे को कह जाओ अम्मी से 6 रुपए लेकर आओ। 6 ही रुपए थे घर के खर्च करने के लिए थे, जाओ अम्मी के पास से साहिल के देने के लिए 6 रुपए लेकर आ जाओ। अब मजे तो फातिमा ने दिए, कहने वाला भी यकीन वाला, देने वाले भी यकीन वाले, दरमियान के वास्ते वाले भी। बोलो आज हम लोग कमजोर है, हमारे जो मसले अटके हुए हैं हमको ही यकीन नहीं है यार अल्लाह ना नाम पर लखा भी सुन तो भाई आपने तो भूखे मरी है सुन, कोई भूखा मरता है क्या? वो 6 रुपए लाके दे दिए। किसको दिए? फकीर को, साहिल को दे दिए। अब जैसे ही साहिल को दे दिए, साहिल दुआ देकर चला गया। अब حضرت علی کے پاس حضرت علی بیٹھے ہیں, ایک آدمی گھوڑا لے کر آیا, اے علی اس کو خریدو گے؟ ہاں ہاں, کتنے کا؟ آپس کی رضامندی سے طے ہو گیا کہ 140 روپے کا. کتنے کا؟ لیکن ادھار, خرید و فروخت ادھار کرنے کی تو اجازت ہے نا بھائی, 5 دن کے بعد پیمنٹ ملے گا. آپ کے یہاں کرتے ہیں کہ آج یہ روکڑا کالے ادھار, وہ بورڈ بتا دے نا صاحب کالے پیسہ آپ ہی جوتا نا تھی, بورڈ بورڈ میں کیا نکلا ہے آج یہ روکڑا, وہاں کل اس کی ہوئے ہی نہیں کہ ادھار دے ہوئے. آپ کے پاس ایسا نہیں ہے نا. حضرت علی نے کہا بھائی 2 دن کے بعد مثلاً پیسے لے کے چلے جانا. ٹھیک ہے, بیٹھے ہیں وہیں اور ایک آدمی آ کر کہنے لگا, علی اس سواری کو بیچو گے؟ ہاں ہاں. کتنے کی؟ بولے 200 روپے. اچھا لے لو 200 روپے. 140 روپے اس کو دیے جس سے خریدا تھا. کتنے بچ گئے؟ اپنی بیوی حضرت فاطمہ کے ہاتھ میں 7 روپے رکھ کر کہنے لگے کہ تو نے 6 روپے خرچ کیے تھے اللہ کے نام پر, اللہ نے 1 کے کتنے دے دیے؟ یہ صرف حضرت علی کے لیے نہیں تھا, یہ قیامت تک آنے والے ہر انسان کے لیے. من جا بالحسنتی فلہ عشر امثالہ, جو 1 لے کر آئے گا اللہ 1 کا کتنا دیں گے. بعض علاقوں میں کچھ لوگ سخی ہوتے ہیں. کیسے ہوتے ہیں؟ ہمارے سورج ضلع میں ایک سخی تھا, جو بھی آوے اس کو بھائی بیٹی بہت بیمار ہے لے جا, بچے کی اسکول کی فیس بھرنی ہے بولے لے جا, بولے میرے والد کی دوا لے لے جا. لیکن دنیا میں آدمی دیتے 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 دیتے, چونکہ دنیا لمیٹڈ ہے, دنیا کیا ہے, پھر بہت دینے کے بعد آدمی کی طبیعت فل ہو جاتی ہے. پھر کوئی بھی آتا ہے کہ بھائی 1 روپیہ اپن ہمیں معاف کر لو, ایسا ہوتا ہے نا. بہت اچھی بریانی ہے لیکن دال چاول کھا کر آئے اور یہاں تک پیٹ بھر گیا ہے, وہ اچھی سے اچھی گرم سے گرم اور چھوٹے کی ترکاری کی بریانی لے کر آئے گا تو بھی یہ کھائے گا؟ ارے بولو, دنیا کی زندگی کیا ہے؟ لمیٹڈ. کیا ہے بولو؟ اور آخرت کی زندگی, دنیا کی زندگی کتنی؟ تو بولے لمیٹ. ماں بہن 60 و 70, 60 اور 70 کے درمیان بہت بہت تو ہیں 80, اس سے زیادہ بولو نہیں یار. 100 سال کے آدمی کو کوئی نے دیکھا ہے؟ ارے بولو, نہیں دیکھا ہے ہی نہیں, لمیٹڈ ہے. اور آخرت کی زندگی, ارے بولو کتنے؟ 1000 سال, 1,00,000 سال, 5,00,000, 5 کروڑ سال, 5 ابج خالدین فیہا ابدا. تو دنیا کی زندگی لمیٹڈ ہے اور آخرت کی زندگی بولو انلمیٹڈ. تو اس کی لمیٹڈ تھی یہ دنیا کی زندگی, کہ جو سخی تھا اس نے دیتے 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 پیٹ بھر جاتا ہے. پھر آدمی کیا کہتا ہے؟ کوئی 1 روپیہ بھی مانگنے آتا ہے تو کیا کہتا ہے؟ معاف کرو یار. وہ معاف نہیں کرو روپیہ دینے کے, روپیے بولے میں نہیں دوں گا, چونکہ پیٹ بھر گیا, زندگی پوری ہو گئی 60-70 میں, کھانے میں پیٹ بھر گیا. ہوتا ہے کہ نہیں, لمیٹڈ ہے. وہ بھی ضدی آدمی تھا, وہ بھی کیسا تھا, اس نے تو دروازے پر چوکھٹ پر بیٹھ گیا کہ میں جب تک کہ 1 روپیہ نہیں دوں گا وہاں تک میں جانے والا. ارے بولو نا, ایسے لوگ چوکھٹ کے اوپر بیٹھ جاتے ہیں نا تو پھر سامنے والا بھی کہ یار بےچارا آئے تبلیغ والے تو اپنے بھی 4 مہینے دکھا دو نا یار. ارے بولو نا یار, آپ کی بھی نیت تو ایسی ہے نا کہ چرخا صاحب بےچارے کب سے بیان کرتے تھے اور یہی کہتے تھے کہ اب چلو چوکھٹ پر بیٹھے ہیں تو کم سے کم ہوتا ہے کہ نہیں. ارے بولو نا یار, تمہارا بھی یہی ماحول ہے نا کہ جب آج آئے ہیں خواص کے نام پر بڑے ہم کو جمع کیا ہے لیکن ان کا مقصد تو کیا ہے؟ بولو نا یار, 4 مہینے سے بولیے تو یہ گھما پھرا کر کہاں لے جائیں گے ہم کو؟ 4 مہینے میں لے جائیں گے تو اپنے دے تو نہیں. یہ لانے والا کون ہے آپ کو؟ जैसे अपनी बात क्या चल रही थी, क्या चल रही थी, इससे पहले जाओ, इसके ऊपर जाओ, इससे भी ऊपर जाओ। हाँ, ये बात हाजी साहब की है, कान में रुई डाले थी। किसने? तुफैल इब्ने अम्र दोषी, जो शायर थे। और हुजूर अकदस, यहां से बात निकल गई, तो उन्होंने कान में रुई डालकर कई दिन तक तो चक्कर लगाते रहे। आखिर में क्या, मैं समझदार हूं, शायर हूं, मैं इनकी बात तो सुनू, किन की, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की बात तो मैं सुनू, अगर अच्छी लगेगी तो कबूल करूंगा, और अगर नहीं लगी तो मैं भी तो हक और ना हक को पहचानने वाला हूं। दुनिया में हर आदमी अपने आप को क्या समझता है, अकलमंद, समझदार। इसकी मिसाल दूं मैं आपको, अरे बोलो, कारी मोहम्मद तैयब साहब रहमतुल्लाह अलैह 1980 के करीब करीब आए थे हमारे सूरत में, और उन्होंने ये मिसाल दी, हर आदमी अपने आप को क्या समझता है, मुझे करो चले बराबर करो, जूते में जाओ चाचा भी ना वारा, बाजे बाजे बोलते हैं, बाजे दिमाग में रखते हैं। हर आदमी अपने आप को क्या समझता है, हैं? बोलो नहीं आप, समझदार अकलमंद। मैं भी अपने आप को क्या समझूंगा, ऊँचू करूँ चू ना बराबर है ना, आप क्या समझोगे, मैं भी जो करता हूँ बोलो। उसकी मिसाल कारी मोहम्मद तैयब साहब रहमतुल्लाह अलैह ने दी, क्या दी, मेरी घड़ी में मसलन 12:07 हुई, और आपकी घड़ी में 12:02। आप मेरे को क्या कहोगे, मरण आपकी घड़ी, क्या कहेंगे, नहीं थोड़ी नहीं, 5 आगे, और मैं आपको क्या कहूंगा, मैं आपको यूं कहूंगा कि तुम्हारी घड़ी 5, और आप मेरे को क्या कहोगे, क्यों ऐसा कहते हैं, हर आदमी अपने आपको क्या समझता है। ये कारी मोहम्मद तैयब साहब रहमतुल्लाह अलैह ने सूरत की एक छोटी मूर्ति में दी, तब मैंने सुना कि कारी साहब से अजीब बात लाए, घड़ी ऐसी 2-3 मिसालें थी, लेकिन घड़ी की मिसाल मेरे को याद रहेगी, कि मैं कहूंगा कि तुम्हारी घड़ी पीछे है, और तुम मेरे को क्या कहोगे कि मौलाना आपकी घड़ी आगे है। क्यों ऐसा कहना पड़ा, हर आदमी अपने आप को क्या समझता है। तो तुफैल इब्ने अम्र दोषी भी अपने आप को क्या समझते थे, यार मैं भी तो समझदार हूं, अगर अच्छी बात होगी तो कबूल करूंगा, नहीं तो मैं इनकी बात वापस कर दू। वही अल्लाह की तरफ से मुकद्दर की हिदायत है। असबाब कौन पैदा करता है, बोलो, आपको यहां कौन लाया, किसके लिए लाया, बयान सुनने के लिए। बयान तो बहुत आप लोग सुनते हो, आपके व्हाट्सएप पर रोज आता है, बयान सुनने के लिए आए, किसके लिए आए, अरे भाई किसके लिए आए, 4-4 जाने के लिए अल्लाह ने यहां पहुंचाया है। इसलिए कि आप कहोगे कि हम तो बहुत मशगूल आदमी, तो मशगूल और फारिग इसका मसला नहीं है, ये तो अल्लाह की तरफ से इंतखाब है। बख्तियार काकी रहमतुल्लाह अलैह का इंतकाल हुआ, जो दिल्ली में है ना, इनके मजार पर हम लोग गए थे, बहुत बैठे बख्तियार काकी रहमतुल्लाह अलैह, तो उनको इंतकाल से पहले इन्होंने एक कागज में वसीयतनामा लिखा। क्या लिखा, मेरी जनाजे की नमाज वो आदमी पढ़ाएगा जिसकी बालिग होने से लेकर आज तक कभी तकबीर उला फौत न हुई हो। बालिग होने से लेकर आज तक, 15 साल की उम्र में बालिग हुए, और आज अगर 75 साल की उम्र है तो 60 साल जिंदगी में कभी भी तकबीर उला फौत न हुई हो। 50 साल जिंदगी है तो 35 साल जिंदगी में कभी भी उसकी, इमाम साहब जो तकबीर तहरीमा कहते हैं, वो कभी उसकी फौत न हुई हो। दूसरी, मेरी जनाजे की नमाज वो आदमी पढ़ाएगा जिसकी कभी असर की सुन्नतें न छूटी हो। मैं और आप पढ़ते, अरे बोलो, حالانکہ بہت بڑی برکت والی چیز ہے. ہم بزرگوں کے پاس جاتے ہیں دعا کرانے کے لیے, جاتے ہیں کہ نہیں؟ ارے بولو نا یار, ہمارے بہت سے ساتھی مفتی احمد خان پوری دامت برکات تم کے پاس آتے ہیں, بھائی کیوں ہے؟ بولے دعا کرانے کے. اللہ والے مولانا اسماعیل صاحب کے پاس جاتے ہیں, کیوں جاتے ہیں؟ ارے بولو نا یار. اب میں آپ کو سب سے بڑی دعا بتلا دوں, حضور اقدس صلی اللہ علیہ وسلم فرماتے ہیں اللہ رحم کرے اس بندے پر, کس کی دعا ہے؟ ارے بولو, اللہ کے نبی نے اس دعا, اللہ رحم فرماتا ہے اس آدمی پر جو عصر کی فرض نماز سے پہلے چار رکعت سنت کو ادا کرے. اللہ کے نبی کی دعا کبھی بھی رد ہو سکے گی؟ تو انہوں نے وصیت نامے لکھنے والوں نے, بختیار کاکی رحمت اللہ علیہ نے لکھا کہ جن کی کبھی عصر کی سنتیں نہ چھوٹی ہو وہ میری جنازے کی نماز پڑھا. تیسری, جس نے بالغ ہونے سے لے کر آج تک کبھی تہجد کی نماز نہ چھوڑی ہو. اب میں تم کو تو پوچھ نہیں سکتا کہ تم میں سے کون پابندی کے ساتھ پڑھتا ہے, یہ تو فرض نہیں ہے. لیکن اللہ کے دین کی محنت کرنے والے اور اپنے مسائل کا حل کرنے والے, جب اللہ پاک پہلے آسمان پر آ جاوے اور اللہ اعلان کرے ہے کوئی تم میں سے مغفرت کا مانگنے والا, میں اس کے گناہوں کو معاف کر دوں, ہے کوئی مجھ سے اپنی ضرورت کا چاہنے والا, میں اس کی ضرورت کو پوری کر دوں, ایسے وقت کے اندر اگر ہم نے ہاتھ اٹھا کر دو لفظ کہہ دیے, بولو ہماری دعا قبول ہو جائے گی کہ نہیں؟ ایک تو سخی آدمی روزانہ دے رہے اور باجے سخاوت والے رمضان میں, بھائی 10 رمضان کو آ جانا, 25 رمضان کو, 27 رمضان کو, جو بھی آئے گا اس کو دیا جائے گا. ایک تو اس کی طرف سے اعلان ہو اس دن, تو بولو ہر ایک کو مل جائے گا کہ نہیں؟ سخی تو ہے, مل جائے گا, لیکن جس دن وہاں سے اعلان ہوئے بھائی 27 رمضان کو, ہمارے وہاں ایک آدمی ہے بہت بڑی چائے کی دکان, کبھی کبھی ہم لوگ بھی جاتے ہیں, تو ابھی اس سال ہم وہاں سے گزرے تو ایک آدمی نے کہا آج یہ چائے فری دیتا ہے, ان کا کوئی دین تھا, بولے سال میں یہ, تو میں نے کہا کتنی چائے بکتی ہے؟ بولے 10,000 کپ بکتے ہیں, اور ایک چائے کے 20 روپے لیتے. کتنے لیتے؟ تو کتنے روپے ہوئے؟ آپ کے یہاں تو چائے اتنی مہنگی نہیں ملتی, ہمارے سورت میں ایک کپ کے 20 روپے دیتے ایک علاقے میں. اور اس دن کا اس کا طے تھا کہ ہر سال یہ دن کے اندر جو بھی ہوگا میں فری دوں. تو جس دن فری ہوئے اس دن الگ بات ہے. ایسے اللہ پاک کی طرف سے اللہ اعلان کرے ہے کوئی مانگنے والا, ہے کوئی اپنی ضرورت کا چاہنے والا, ہے کوئی مجھ سے اپنے گناہوں کی مغفرت کرانے والا, ایسے وقت کے اندر میں اور آپ کھڑے ہو کر 2 رکعت پڑھ لے ہوئے, بولو اللہ پاک دے دے ہوئے کہ نہیں؟ دینے والا تو اللہ ہے. تو حضرت نے انتقال کرنے والے بختیار کاکی رحمت اللہ علیہ نے تیسری وصیت کی, میری جنازے کی نماز وہ آدمی پڑھائے گا جس کی کبھی تہجد کی نماز, بولو, نہ چھوٹی ہو. پھر اعلان کرنے والے نے چوتھی شرط اعلان کی, میرے حضرت کی جنازے کی نماز وہ آدمی پڑھائے گا جس نے کبھی بھول سے بھی نامحرم کو نہ دیکھا ہو, جان بوجھ کر نہیں, بھول سے بھی غلطی سے نگاہیں پڑی ہو. ایک آدمی بھول سے دیکھ کر فوراً نکاح کو جھکا لیتا ہے, حضور اقدس صلی اللہ علیہ وسلم فرماتے ہیں اگر کسی نے نامحرم کو دیکھ لیا اور فوراً, ارادہ نہیں تھا لیکن نگاہ پڑ گئی اور اس نے فوراً اپنی نگاہ کو جھکا دیا, ایک روایت میں آتا ہے کہ اللہ پاک اس کے پچھلے گناہوں کو معاف کر دیں گے, اور دوسری ایک جگہ یوں فرمایا اس کے اس عمل کی برکت سے اللہ پاک اس کو اعمال کے اندر مٹھاس عطا فرمائے. آپ نے دیکھا ہوگا کہ باجوں کو کھانے میں مزہ آتی ہے اور باجوں کو, ارے بولو, باجوں کو سونے میں مزہ آتی ہے اور باجوں کو تہجد کی نماز میں, آتی ہے کہ نہیں؟ ہمارے ایک ساتھی تھے روزانہ صبح اٹھے کے 10,000 روپے لے کے نکلتے تھے, لوگ کمانے کے لیے نکلتے اور یہ خرچ کرنے کے لیے نکلتے تھے, بیوہ مسکین غریب یتیم روز دے ہوئے روز. جس دن 10,000 روپے پورے ہو جاوے اس دن وہ سجدے میں سر رکھ کر اللہ کے سامنے شکر گزاری کی کیفیت کے ساتھ کہتے تھے اے اللہ تیرا احسان ہے کہ تُو نے میرا مال اپنے بندوں پر لگا دیا، اپنے مرضیات پر لگا دیا، اِنَّمَا الصَّدَقَاتُ لِلْفُقَرَاءِ وَالْمَسَاكِينَ وَالْعَامِلِينَ عَلَيْهَا. اور جس دن 200-500 روپے بچ گئے، کوئی مصرف نہیں ملا، کوئی غریب بیوہ مسکین یتیم فجور خرچی نہیں کرے کہ چلو جس کو دے دے میں، اب وہ 500 روپے مثلاً بچ گئے تو یہ رو کر اللہ کے سامنے کہتے تھے، اے اللہ میرا کیا قصور ہو گیا، کیا تو نے میرا مال قبول نہیں کیا. حالانکہ 9,500 تو قبول ہو گئے، لیکن جو 500 بچ گئے، اے اللہ میرا ایسا کیا قصور ہے کہ تو نے میرا. تو ان کو مال خرچ کرنے میں بولا مزہ آتا تھا، اور بازوں کو مال کمانے میں، ارے بولو نہیں یار. دور سے آئے، گھر میں داخل ہوئے اور چہرہ کھلا ہوا ہے تو بیوی بھی سمجھ جائے گی کہ آج حاجی صاحب بولو کما کے لائے. ارے بولو سمجھ جاتے ہیں کہ نہیں. تو بازوں کو مال کمانے میں مزہ آتی ہے، اور بازوں کو چونکہ وہ اللہ کے نبی نے فرمایا، اس نے اس عمل کو کہ بھائی نہ محرم پر نگاہ پڑتے ہی اپنی نگاہوں کو چکا دیا، تو پھر اللہ پاک کی طرف سے ایسے اعمال کی توفیق، اور اس میں اللہ مٹھاس عطا فرمائے. جب آدمی کو کوئی چیز میٹھی لگتی ہے تو بجائے ایک گلاس کے بولو دو گلاس پی لے. بازوں کو شرابی میں، ہمارے یہاں ایک ساتھی ہے، پوری رات رمضان میں پوری رات قرآن سنتا ہی چلا جا رہا ہے. ہمارے تو سوا پارے میں بولو، تمہاری بات نہیں کرتا، یہ سب سورت کی بات ہو رہی ہے، لیکن اس نے پوری رات. ہمارے مولانا علی بھائی کنٹھانیہ کے موسم صاحب تھے، 10 پارے، پھر دوسرے حافظ کو بلا رہے، وہ تھک جا رہے پڑھانے والا، لیکن یہ کھڑے رہ کر سننے والا نہ تھکے، دوسرے 10 پارے، پھر یہ چلے دوسرے، یوں قرآن سنتے چلے جا رہے. ارے بھائی کیا ہو گیا، ان کو قرآن کے سننے میں لطف آ رہا ہے. آج بھی لوگ بازے آدمی، امام شافعی رحمت اللہ علیہ مکے سے مدینہ آئے، 16 دن سواری پر، 16 دن لگے، 16 دن کے اندر 16 قرآن پاک ختم کر دیے. ہم لوگ ایک مرتبہ ایک مسجد میں گئے، ایک بزرگ جن کا انتقال ہو گیا علی گڑھ کے تھے، میرے کو بولے ان کو جانتے ہو؟ میں نے کہا اتنا جانتا ہوں کہ ان کے دونوں پیر کٹے ہوئے ہیں اور یہ روزانہ کرسی میں بیٹھ کر نماز پڑھتے. میرے کو کہنے لگے یہ روزانہ ایک قرآن پاک ختم کرتا ہے، یہ لطف کی بات. بازے اللہ والے دنیا میں روٹی چاول کھانا چھوڑ دیا اور ستو پر گزارا کرتے. ارے حضرت شیخ نے لکھا ہے کہ نہیں بھائی ایسا کیوں کیا؟ تو میں نے حساب لگایا کہ روٹی کھانے اور ستو چبانے کے درمیان میں جو وقت بچ جاتا ہے، 70 مرتبہ میں سبحان اللہ کہہ سکتا. ایک دن میں آدمی کتنے مرتبہ کھاتا ہے؟ 3. ارے بولو نہیں یار. تو ایک مرتبہ میں 70، تو 3 مرتبہ میں کتنی مرتبہ سبحان اللہ کہنے کا موقع ملا؟ 10 دن میں، ارے بولو نہیں یار، 30 دن میں، یعنی ایک مہینے میں 1,312 مہینے میں 75,000 کے قریب، ایک سال میں کتنا بولو یار، 10 سال میں 7.5 لاکھ، 20 سال میں، 40 سال میں کتنے ہوئے؟ 30 لاکھ. کتنے ہوئے؟ اب سنو، اب انہوں نے ان کو پوچھا جنہوں نے روٹی اور چاول کھانا چھوڑ دیا اور ستو پر گزارا کرتے تھے، اور اس کو پوچھا کہ بھائی میں نے دیکھا تو اس کے درمیان میں 70 مرتبہ میں سبحان اللہ زیادہ کہہ دیتا ہوں. اب ان کا سوال یہ تھا کہ تم کتنے سال سے روٹی چبانا چھوڑ کر ستو پر گزارا کرتے ہو؟ تو بزرگ نے کیا جواب دیا؟ 40 سال. کتنا؟ اور 40 سال میں نے آپ کو گن کے بتایا کتنے سبحان اللہ جمع ہو گئی؟ 30 لاکھ. کتنے؟ یہ فجر اور اثر کے بعد کی تصویر نہیں ہے، یہ کھانے اور ستو کے درمیان کا فرق، اور اس پر اللہ پاک نے ان کے نام اعمال کے اندر 40 سال میں 30 لاکھ سبحان اللہ جمع کر دیے. لوگ کہتے ہیں نا ٹیپے ٹیپے سروور بھرا، یہ سروور بھرایا. لگتا کیا تھا कि यार खाना छोड़ के सत्तू पर गुजारा करते और क्या मिलेगा, तो बोले सित्ते सुभान अल्लाह का मौका मिलेगा। लेकिन आज सित्ते रहे, लेकिन 30-40 साल के बाद कितना हो गया, 30 लाख। इनको इसमें लुत्फ आ रहा है और हमको, इनको खाना छोड़कर सत्तू पर गुजारा करके अल्लाह के नाम लेने में लुत्फ आ रहा है और हमको नमाज छोड़कर, अल्लाह का जिक्र छोड़कर और दूसरी तमाम चीजों को छोड़कर खाने में, बोलो ये फर्क। और मैं आपको सुनाऊं, एक सुभान अल्लाह का सवाब कितना है। हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एक सुभान अल्लाह ओहद के पहाड़ से ज्यादा वजनी है। ओहद का पहाड़ किसी ने देखा? अरे बोलो कितना है, कितना किलोमीटर है? 12 या 14 मैंने तो सुना, और एक दिन में गया तो उसका पत्थर मैंने हाथ में लिया, इतना वजनी है जैसे 5-10 किलो का पाट होता है ना। बाजे पत्थर तो फुसफुसे होते, लेकिन उस पहाड़ का पत्थर ऐसा वजनी है जैसे 10 किलो का पाट। ऐसा एक सुभान अल्लाह का सवाब पूरे ओहद के पहाड़ से ज्यादा वजनी है। तो जिसके नामाए आमाल के अंदर 30 लाख सुभान अल्लाह, खाने और सत्तू के दरमियान की बचत के ऊपर जिसने अपनी जिंदगी में अमल किया होगा, उसको आखिरत में कितना बड़ा सवाब अल्लाह पाक अता फरमाएंगे। ये किस बात पर मिला? एक गुनाह के छूटने पर। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है, हमारी बात चल रही थी, हुआ क्या ना, मेहरम पर निगाह जिसने भूल से भी ना डाली हो, वो मेरी जनाजे की नमाज पढ़ा ले। हमारे एक बुजुर्ग किताब में लिखा है, जो शेख ने एक मतलब अपनी छत की तरफ देखा तो एक नामहरम औरत पर निगाह पड़ गई। उसके बाद से उन्होंने 20 साल तक अपनी छत को नहीं देखा। क्यों नहीं देखा? फिर निगाह पड़ जाएगी। अपने आप को इतना बचा कर चले, ये हिदायत के असबाब है। जब मैं और आप अल्लाह के दिन की मेहनत के साथ अपनी जिंदगी को गुजारेंगे और अल्लाह पाक की तरफ से ये मौका अल्लाह ने दिया है, अगर अगर मैं और आप चलते रहे चलते रहे चलते रहे चलते रहे, तो फिर अल्लाह पाक वो तमाम कैफियत अता फरमाएंगे। इमाम शाफी रहमतुल्लाह ने 16 दिन में 16 कुरान पाक खत्म किए, और हमारे यहाँ एक नौजवान है, वो यहाँ से एक जगह रोजाना जाता है 25-30-40 किलोमीटर, आते जाते पूरा दिन के अंदर एक कुरान पाक आज भी खत्म करता है। क्या करता है बोलो? आपको होगा क्या, हमारा तो रमजान में भी बहुत मुश्किल से 1-2 कुरान होते हैं, और ये रोजाना उसको चस्का लग गया। हमारे यहाँ एक आदमी था, रात को 12 बजे वो आता था। एक दिन मैं कहीं से आया, गोला को आइस कहते, गोला कहते उसको, शरबत डालकर वो बेचता, उसकी 4-5 नारियां थी। मैंने कहा तू 12 बजे आया? बोले मौलाना मैं तो अभी 2-2.5 घंटे और शरबत बनाऊंगा, न कल के शरबत बनाऊंगा, न चाशनी बनाऊंगा, 2 बजे मैं सोता हूँ, सुबह 7 बजे उठ जाता हूँ। कितने घंटे सोता होगा? तो 7 बजे उठ के क्या करता है? बोले बर्फ लेने जाता हूँ, और फिर उसकी वो सिल्ली आती है ना जिस पर और सब चीजें लाता हूँ और शरबत तैयार करता हूँ। फिर बोले 9 बजे ये स्कूल, 10 बजे ये स्कूल, 11 बजे ये स्कूल, 12 बजे ये मार्केट, 1 बजे ये होते होते मैं अभी रोजाना 12 बजे रिटर्न होता हूँ। कितने साल से करता है? बोले बाप दादा के जमाने से, मेरे अब्बा भी ये काम करते थे और मैं भी 18-20 साल से तो मैं भी करता हूँ। इसको चस्का लग जाता है और रोजाना कितने घंटे लगाता है बोलो? अरे बोलो निया, 19 घंटे लगे। रात को 2 बजे फारिग होगा और सुबह 7 बजे बोलो। एक मरतबा मैं ट्रेन में जा रहा था, ऊपर के पाटिए पर बैठा कुरान पढ़ने के लिए, एक आदमी ने कहा मौलाना माफ करना आप नीचे आ जाओ, एक आदमी यहाँ सोएगा। अरे भैया कोई रिजर्वेशन नहीं है? बोले रिजर्वेशन का मसला नहीं है, ये अप डाउन करने वालों का डिब्बा है। और एक आदमी अहमदाबाद से रोजाना बंबई, अहमदाबाद से बंबई नौकरी करने के लिए जाता है। तो मैंने उसको पूछा कि कब जाता है? बोले गांधीधाम अहमदाबाद से 3 बजे चलती है। रात को कितने बजे चलती है? ये सुबह 7 बजे सूरत आती है और 10:30 बजे बम्बई पहुंचती। ये 11 बजे ड्यूटी करता है, वहां से 4:30 बजे छूटता है, ये 5 बजे बैठता है और रात को 1:30 बजे अहमदाबाद पहुंचता है। 3 बजे निकलता है और रात को कितने बजे पहुंचता है? कितने घंटे हुए हैं? 22.5 घंटे उसको लग गए। और मैंने कहा कितने साल से? बोले 20 साल से तो चलता ही है। फिर वो आया तो मैंने देखा वाकई में फौरन आकर सो गया। वो अपनी नींद कहाँ पूरी करता है? ये क्या लग गया उसको? अरे बोलो ना यार, चस्का लग गया। अल्लाह करे चस्का हमको ईमान और अमाल और अल्लाह के दिन की मेहनत का लग जावे। तो ये कहा है? ये क्या नाम तुम्हारा? अनीस भाई का है, वो तो जमात में। फिर 2 महीने के बाद कोई रिश्तेदार की शादी थी, अनीस भाई के घर आए। अरे भाई अनीस भाई का है, तो फिर से दूसरे चिल्ले में चले गए। फिर थोड़ी देर हुई, 2-3 महीने हुए कि कोई आया, अनीस भाई का है। तो क्या कहा? अरे बोलो नहीं यार, तो चिल्ले में चले गए। तो क्या लग गया? अरे बोलो यार, ये चस्का लगना चाहिए। लोग 7 गश्त करते हैं, कितने हफ्ते में कितने दिन होते हैं? अरे भाई बुजुर्गों की तरफ से तो 2 गश्त है, ये क्यों 7 गश्त करते हैं? अरे बोलो, अल्लाह करे चस्का लग जावे मेरे को और आपको भी। जब दावत की मुबारक मेहनत का अमल करेंगे, ये इसके लिए है ताकि अल्लाह करे हमको बोलो क्या लग जावे। उसके लिए आप कहो कि 1 मरतबा 4 महीने लगा कर चस्का लग जावे। जब तक के चस्का नहीं लगे वहां तक क्या करना पड़ेगा? अरे बोलो, 4 महीने लगाने पड़ेंगे, अपने वो बातें सब अधूरी रह जाएगी। तो वो जो चलो जनाजे की नमाज, तो 4 ऐलान हुए, कितने? मेरी जनाजे की नमाज वो आदमी पढ़ेगा जिसकी बालिग होने से लेकर आज तक तकबीर तहरीमा न गई हो। मेरी जनाजे की, मेरे हजरत की जनाजे की नमाज वो आदमी पढ़ाएगा कि जिसकी कभी असर की सुन्नत है। मेरे हजरत की जनाजे की नमाज वो आदमी पढ़ाएगा जिसकी बालिग होने से लेकर आज तक तहज्जुद। और मेरे हजरत की जनाजे की नमाज वो आदमी पढ़ाएगा जिसने कभी भूल से भी ना महरम को। अब वो इंतजार, लोग ऐलान होता रहा। एक नौजवान आगे बढ़ा जिसके चेहरे पर कपड़ा था, उसने जल्दी से नमाज पढ़ाई। नमाज के बाद कुछ लोग नौजवान की तरफ आगे बढ़े, कुछ लोगों ने जनाजा उठा के आगे बढ़ गए। कौन है भाई ऐसा नौजवान कि जिसकी कभी तहज्जुद नहीं छूटी, जिसकी असर की सुन्नतें नहीं छूटी, जो कभी नाम-ए-रहम को नहीं देखा और जिसकी कभी तकबीर-ए-उला फौत नहीं हुई? तो कौन है? ये दिल्ली का गवर्नर है, शमसुद्दीन अल्तमस रहमतुल्लाह अलैह। ये कौन है? कितना बड़ा, लेकिन वो भी अपना आप को फारिग करना चाहे तो बोलो। तो फिर हम यूं कहे कि यार अपने तो बहुत मशगूल है, हम तो नहीं। ये आखिरत की तैयारी करने के लिए अल्लाह पाक ने हम तमाम को भेजा है। तो वो जो कानों में रुई डाली थी, किसने? तुफैल इब्न अम्र दोषी ने। उसने सोचा कि यार मैं भी तो क्या हूँ, बात समझदार से चली थी ना, मैं भी तो समझदार हूँ। अब उसने रुई निकाली, वही हिदायत का मौका था जो आज तुम आए हो, वो काय का मौका है? वो हिदायत की अणी, कहते हैं ना अणी चुके 100 वर्ष जीवे, ये वो है, ये वो घड़ी है। तो इन्होंने जैसे रुई तो अल्लाह का कलाम, हुजरत सल्लल्लाहु अलैहि वसल्लम के पास गए, क्या कहते हो आप, क्या दावत देते हो? आपने कुरान पढ़ा, आपने खुतबा पढ़ा, दिल में बेवस्त हो गया। फिर अल्लाह के नबी तो चले घर की तरफ, ये भी पीछे पीछे बोलो, क्या लग गया इनको भी? ईमान का, कुरान का चस्का लग गया पीछे पीछे। फिर से सुनाओ, अल्लाह के नबी ने फिर दावत दी, फिर कुरान पढ़ा। आदमी का पेट नहीं भरता, आदमी का बोलो, कुरान पढ़ने से पेट भरता है, माँ बाप को देखने से पेट भरता है, आसमान को देखने से आदमी उकताता है, बेतुल्ला को देख, ऐसी बहुत सी चीजें कि जिससे आदमी का पेट, बोलो। अब वो गए और उन्होंने सुना, اور انہوں نے کہا کہ نہیں حق بات ہے. اے اللہ کے نبی اب میں کیا کروں؟ جاؤ اپنے خاندان کو دعوت دو. اب یہ گئے سب کو دعوت دی, کسی نے قبول نہیں کیا, واپس آئے. اے اللہ کے نبی ان کے لیے بد دعا کر دو. بد دعا نہیں, میں کس کے لیے آیا ہوں؟ رحمت للعالمین ہوں, میں کیسے بد دعا کروں گا؟ جاؤ پھر سے محنت کرو. پھر سے محنت کرنے کے لیے گئے. بیوی کو اللہ پاک نے توفیق دی, والد قبول ہوئے, بھائی قبول ہوئے, چچا ہوئے, پڑوسی ہوئے, 80 گھرانے کو لے کر آ گئے. کتنے بولو؟ ہاں یہ VVIP تھے. کون تھے؟ بہت بڑے شاعر تھے. جیسے آپ لوگ بھی VVIP ہو نا, وہ سب بھی VVIP تھے. انہوں نے بھی سوچا کہ نہیں اب محنت کر لے, اور محنت کا رخ دنیا نہیں تھی, یہ تو ختم ہو جائے گی. کسی کو آج دو روٹی کھلا دی, شام کو کیا ہوگا بولو؟ بھوک لگ جائے گی. آج کسی کو کپڑا دے دیا, سال کے بعد تو پھٹ جائے گا. یہ وہ کام کر کے آئے کہ جس کی ہمیشہ ہمیں اس کی جہنم کی پیاس اور بھوک سے اللہ پاک بولو حفاظت کرے گی. 80 گھرانے کو لے کر آئے, اور اسی میں سے شیخ الحدیث کون, ایسا کون, اس کو رکھ دو, ابھی تو چلتا ہی رہے گا پوری زندگی. لوگ نیند میں بھی سونے نہیں دیتے, سونے دیتے. پھر میرے کو ابھی ایک نے فون کیا, وہ سب سوتا تو نہ تھی, اب میں جگا رہے پچھے تو میں نے پوچھ لی کہ سوتا تھا. ابھی کی بات کرتا ہوں, میری بہن کا فون آیا تھا, سوئے تو نہیں تھے, سوئے تھے اب کیا کر رہے, یہ تو سونے بھی نہیں دیتا. تو 80 گھرانے میں اللہ پاک نے شیخ الحدیث جو تھے, کون, حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ, وہ تھے جن کی سب سے زیادہ حدیث روایت کی ہے, سب سے بڑے راوی ہے, سب سے زیادہ حدیثوں کا ذخیرہ ان کے ہاتھوں سے ملا ہے. وہ کس کی برکت سے ملا؟ تو فیر ابن عمرت دوسری. تو اللہ پاک نے ہم تمام کو VVIP لگایا ہے. ہماری اپنی صلاحیتیں ایسی جگہ لگے کہ جو ہمیشہ ہمیشہ ابد الابد. بھائی اللہ نے رسوخ دیا ہے, اللہ نے لوگ ہماری باتوں کو سنتے ہیں تو لوگ دنیا میں اس کو استعمال کرتے. جانے 50 آدمی نے کہیں ضرورت سے, تو بھائی 50 آدمی لے جا کرے, ارے یہ تو ٹیمپریری ضرورت ہے. ہماری برکت سے کشت زندہ ہو, ہماری برکت سے نمازیوں کی تعداد بڑھے, ہماری برکت سے لوگوں کی زندگیوں میں اللہ کے احکامات آوے, گھروں میں تعلیم کے حلقے لگے, مستورات مستورات کی اجتماع میں جاوے. اور ایک عمومی, اللہ پاک نے رسوخ دیا ہے, اللہ پاک نے ہم کو بڑا بنایا ہے. کلکم رائن و کلکم رائن. حضور اکرم صلی اللہ علیہ وسلم فرما دے, تم میں سے ہر آدمی ذمہ دار ہے, اور قیامت کے دن اس کے ماتحتوں کے متعلق پوچھ ہوگی. تم گاؤں کے بڑے تھے, سرپنچ تھے, ڈاکٹر تھے, وکیل تھے, انجینئر تھے, تمہاری لوگ بات سنتے تھے, تم نے اس کے اوپر کیا محنت کی؟ وَكُلُّكُمْ مَسْئُولٌ عَنْ رَعِيَّتِهِ. تم میں سے جو آدمی اپنا ذمہ دار کے ساتھ چلے گا اس کے ماتحتی کے متعلق اللہ پاک ہم سے سوال کریں گے. تم کو ہم نے اتنا بڑا بنایا, 500 آدمی کا بڑا بنایا, 5000 آدمی کا بڑا بنایا, تم نے اس کے متعلق کیا جواب؟ ہمارے پاس کوئی جواب. ایک محنت ہے اللہ پاک کی طرف سے. اگر میں نے اور آپ نے اس محنت کو اچھی طریقے سے ادا کر لی اور اپنی زندگی کو وصول کر لیا تو انشاءاللہ دنیا بھی بنے گی اور آخرت بھی. بولو یا ایھا الذین آمنوا هل ادلکم علی تجارۃ تنجیکم من عذاب علیم. آگے اللہ پاک یہ فرماتے, تؤمنون باللہ ورسولہ وتجاہدون فی سبیل اللہ باموالکم وانفسکم ذلکم خیر لکم ان کنتم تعلمون. اگر تم سمجھدار ہو, اللہ کہتے ہیں یہ تمہارے حق میں بہتر ہے. اور اللہ پاک ایک جگہ فرماتے ہیں, فقد فاز فوزا عظیما, اللہ اس کے رسول کی اطاعت کرنا بہت بڑی کامیابی ہے. ذلک الفوز العظیم, یہ تمہارے لیے بہت بڑی سعادت مندی کی بات ہے. تو ہماری بات چل رہی تھی سورت کے سخیف کی, ارے بولو, لمٹ اور ان لمٹ کی بات چل رہی تھی نا, وہ رہ نہیں جا رہے. تو وہ مالدار دیتے 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 بولے اس کا پیٹ بھر گیا. اب وہ آدمی آیا, ایک روپے کا سوال ہے, بولے نہیں ملے گا. وہ بھی ضدی تھا, کیا تھا بولو, उसने भी कहा कि बगैर एक रुपए के मैं यहां से उठूंगा नहीं। एक दूसरा फकीर वहां से गुजरा, उसको ताज्जुब लगा कि यार ये घर के ऊपर भी तू मांगने के लिए बैठा, ये तो सबको देता है। अरे भाई पंचमहार और गोधरा के अंदर आकर तश्कील करे और कोई खड़ा नहीं होवे तो ताज्जुब होवे कि नहीं होवे? बोलो नहीं यार अनीस भाई, अरे बोलो नहीं यार। उसको ताज्जुब हुआ कि ये घर में तू, अरे भाई एक रुपए का सवाल था लेकिन वो सेठ साहब नाराज हो गए। कितना? एक ही रुपए का सवाल था। तो वो दूसरे वाले फकीर ने एक रुपया जेब में से निकाला, अपने जेब में से निकाला और उसको क्या कहा, ले पकड़ एक रुपया चल जा। उसका तो सवाल पूरा हो गया। दूसरे वाला फकीर उसकी जगह पर बैठ गया। वो एक फकीर चरखा साहब तो चले गए ना। अच्छा दूसरा फकीर आकर बोलो, अरे बोलो नहीं यार। अब वो शेठ साहब का गुस्सा थोड़ा ठंडा हुआ, होता है ना, अल्लाह ने माल दिया, लोगों को खाने के फाफे अल्लाह ने गुने भर के दी, लोगों को बीमारियों में मुब्तला किया अल्लाह ने सेहत दी, लोग झोपड़ी में रहते अल्लाह ने हमको मकान दी, अरे वो होता है कि नहीं? तो थोड़ी देर के बाद शेठ साहब का गुस्सा ठंडा हुआ, अरे यार वो एक रुपया बेचारा मांगता था और मैंने उसको नहीं दिया, वो एक का सिक्का लेकर आए। लो भाई माफ करना, फकीर बदल गया, बात बदल गई। बोलो फकीर बदल गया, बात बदल गई। क्या हुआ? अब तो 10 रुपए का सवाल है तो उनका गुस्सा तो वो नरम तो तुम्हारे जैसे, अरे बोलो नहीं यार। वो फिर घर गया और 1 रुपए का सिक्का साइड पे रखा और जस्ट की नोट लेकर आया। ए भाई ये जब उठा 10 रुपए लेकर, तो फकीरों को फकीरों के अड्डे मालूम होते हैं। मालूम है हम लोग एक मतलब हज में गए तो कुछ कागज लिखाना था, हमारा टूर ऑपरेटर मिले नहीं। एक ने कहा मौला नहीं ये सब एक जगह जमा होते हैं, हमारे यहाँ जब माजूरीन का काम शुरू हुआ तो कहाँ ढूंढे इनको जो कान से बोलते सुनते नहीं जुबान से बोलते नहीं। देखने का सुपारी गली है ना तुम्हारे सूरत में, वो चौक बाजार के पीछे, बोले हमारे रात को सब बैठे रहते और इशारे करते हैं। तो हरेक के अड्डे, तो इस फकीर के भी अड्डे थे। तो ये दूसरे वाला फकीर पहले वाले फकीर के पास उसके अड्डे में गया और उसको उंगली बताकर यूं कहता है, देख मैंने 1 रुपया खर्च किया, अल्लाह ने 1 के कितने दिए। मंजा बिलहसनती फलहु असरु अमसालिया, जो 1 लेकर आएगा अल्लाह 1 के कितने देंगे। लेकिन उसने बजाय 1 रुपया, चूंकि पहले चिल्ला चिल्ला चलता था, जब तक के चरखा साहब बैठे थे वहां तक कितना चलता था, तो तुमने तो मान के नहीं दिया, तो फिर दूसरे फकीर ने अपनी जुबान और अपना लफ्ज बदल दिया, अब बजाय चिल्ले के कितना हो गया। अरे बोलो ये सब फकीर ने क्या कहा? फकीर भी बदल गया, बात भी बदल गई। तो अपने भी क्या हो गया? फकीर भी बदल गया, बात भी। बोलो तो तुम भी नियत करोगे इंशाल्लाह हम सब भी 4-4 महीने लगाएंगे। लगाओगे? कौन कौन लगाएगा?